बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलामु अलैकुम नाज़रीन। प्रोग्राम सुबह ज़िंदगी में आपको बहुत बहुत खुशामदीद कहते हैं, आपका अपना प्रोग्राम। और इंशाल्लाह आज भी मज़ेदार किस्म के सेगमेंट्स आपके खिदमत में हम पेश करेंगे ताकि आपका वक्त अच्छा गुजरे। मैं सलाम अर्ज करता हूँ हसन की खिदमत में।
वालेकुम अस्सलाम खुर्रम, और आप तमाम अजीज़ नाज़रीन की खिदमत में भी सलाम अर्ज करता हूँ। सुबह बखैर हो इंशाल्लाह आप सबकी, और उम्मीद करता हूँ कि आज भी आप लोग मुकम्मल ताजगी के साथ अपने दिन का आगाज करेंगे और बहुत ही खूबसूरत तरीके से आज का दिन आगे बढ़ाएंगे
इंशाल्लाह। मैं हफ्ते का मौजू बताते चलूँ अपने नाज़रीन को। शुरू में हफ्ते का मौजू हमारा चल रहा है इंटरनेट और निजी ज़िंदगी, इनका आपस में ताल्लुक होना चाहिए या नहीं होना चाहिए ताल्लुक, इसके बारे में हम लोग बात कर रहे हैं।
वाकई होना चाहिए नहीं होना चाहिए कि बात ही नहीं रह गई है, हो गया है, हर चीज़ ऑनलाइन हो गई है,
बिल्कुल।
उसके हवाले से बात करेंगे, इसके मज़र्रात, इसके फवायद के बारे में भी इंशाल्लाह बात करेंगे। मेहमान ये सब कौन है वो अगले हिस्से में बताएंगे
इंशाल्लाह। बिल्कुल, अभी वक्त हुआ है जैसा कि हम हमेशा अपने प्रोग्राम का पहला हिस्सा एक हदीस के साथ करते हैं। तो आज मौला कायनात अमीर मोमिनीन हजरत अली अलैहि सलाम का एक फरमान मुलाहिज़ा फरमाइए और उसके बाद प्रोग्राम सुबह ज़िंदगी को आगे बढ़ाएंगे, हमारे साथ रहिएगा।
अमीर अल-मोमिनीन हज़रत अली इब्ने अबी तालिब अलैहिस्सलाम का इरशाद गिरामी है, फुर्सत की घड़ियाँ तेज़ रो अब्र की तरह गुजर जाती हैं, लिहाजा भलाई के मिले हुए मौक़ों को गनीमत जानो। किसी मुस्तरिब की दादो फरियाद सुनना और मुसीबत ज़दा को मुसीबत से छुटकारा दिलाना बड़े बड़े गुनाहों का कफ़ारा है।
खुश आमदीद कहते हैं नाज़रीन आपको एक बार फिर प्रोग्राम सुबह ज़िंदगी में, और 7:35 हो रहे हैं तेहरान टाइम के मुताबिक। मैं आपको ये बताता चलूँ कि हमारे साथ इंशाल्लाह आज इस्लामाबाद स्टूडियो से हमें ज्वाइन करेंगे हैदर जमान, MIT हैं, कंप्यूटर के माहिर हैं, और इंशाल्लाह उनसे भी हम बात करेंगे कि कैसे निजी ज़िंदगी इंटरनेट पर दूसरों के हाथ चढ़ जाती है। आपके साथ कौन होंगे?
हमारे साथ होंगे डॉक्टर सैयद शब्बर अली, और गुफ्तगू करेंगे एक बहुत ही अजीम शख्सियत आलम इस्लाम की, यानी अल्लामा मजलिसी के हवाले से। आप लोग यानी यकीना कि आज की गुफ्तगू मुलाहिज़ा फरमाइएगा, क्योंकि बहुत सारे दर्स हैं उसमें हमारे अपने ज़ाती ज़िंदगी के लिए। और ऐसा शख्स, मैं बस शुरुआत ये बता दूं, जो 4 साल की उम्र में आदी हो नमाज शब का, आप अंदाज़ा लगाइए कि किस हद तक उसकी शख्सियत मुफीद साबित हो सकती है दूसरों के लिए। तो आज का प्रोग्राम ज़रूर देखिएगा। डॉक्टर सैयद शब्बर अली थोड़ी देर में इंशाल्लाह हम लोगों को ज्वाइन करें।
बिल्कुल इंशाल्लाह। और अब वक्त हुआ है मिल के वर्जिश करने का, और वर्जिश है हमारी पिलाटिस, जो आपको फिट रखती है, आपको बॉडी बिल्डिंग की तरफ नहीं लेके जाती, लेकिन आपको बहरहाल आजकल की ज़िंदगी मसरूफ़ ज़िंदगी है, कॉलेज, स्कूल, जॉब करना होता है, वक्त नहीं होता, थोड़े से वक्त में आप ये वर्जिश हमारे प्रोग्राम के साथ कीजिए और फिट फट रहिए। चलते हैं वर्जिश करते हैं, और फिर आपके खिदमत में दोबारा हाजिर होंगे, हमारे साथ रहिएगा।
بسم اللہ الرحمن الرحیم, امید کرتا ہوں کہ آپ نے پچھلے جتنے پروگرامز ہیں ان کو غور سے دیکھا ہوگا, ورزش کر رہے ہوں گے۔ اب ہم ایک اور ورزش کے ساتھ آپ کی خدمت میں حاضر ہیں, ایک نئے اسٹیپ کے ساتھ۔ بیٹھتے ہیں زمین پہ, پلاٹس کے جتنے بھی اسٹیپس ہم بیٹھ کے انجام دیتے ہیں اس میں جو ہے وہ ہمارے کمر, گھٹنے اور دونوں پنجے ایک لیول پہ ہونے چاہیے۔ ابھی اپنی کمر کو ڈھیلا رکھیں گے, دونوں ہاتھوں کو اپنے دونوں ران کے نیچے رکھیں گے, سانس لیں گے اور سانس چھوڑنے کے ساتھ اپنی کمر کو سیدھا کریں گے۔ اگر اپنی کمر کو سیدھا نہیں کر سکتے اس انداز میں, تو پھر اپنے دونوں پنجوں کو پیر سے, دونوں پنجوں کو زمین سے اٹھا لیں اور ان کو سیدھا کر لیں۔ دونوں ہاتھ رانوں کے نیچے, سانس لیں گے, سانس چھوڑتے وقت کمر کو سیدھا کریں گے, دوبارہ سانس چھوڑیں گے, دوبارہ سانس لے کے سانس چھوڑیں گے اور اپنی کمر کو سیدھا کریں گے, کمر کو سیدھا کریں گے۔ اس ورزش میں بھی جب ہم اپنے سانس کو چھوڑیں گے تو ہمارا پیٹ اندر کی طرف ہونا چاہیے, سینہ باہر کی طرف نکلا ہونا چاہیے, اس کا نیکسٹ سٹیپ یہ ہے کہ ہم اپنے دونوں ہاتھوں کو ران کے نیچے سے نکالیں گے اور دونوں ہاتھ آگے کی طرف لے کے آئیں گے. کمر ڈھیلی چھوڑی ہوئی ہے, دوبارہ سانس لیں گے, پیٹ کو اندر کریں گے, سینہ ہمارا نکلا ہونا چاہیے, بالکل اسٹریٹ ہونی چاہیے ہماری کمر. پھر دونوں ہاتھوں کو سامنے کی طرف لے کے آئیں گے اور دوبارہ اپنے ہاتھوں کو ران کے نیچے لے جائیں گے. سانس لیں گے, پیٹ اندر, سینہ باہر, کمر بالکل صاف کریں گے, اپنی سیدھی کریں گے, سینہ بالکل باہر نکلا ہونا چاہیے, پیٹ نکلا ہوا. سانس لیں گے, سانس چھوڑتے ہوئے دونوں ہاتھوں کو اوپر لے کے آئیں گے اور بالکل سامنے رکھیں گے. دونوں کندھے ہمارے سیدھے ہونے چاہیے اور ہاتھ ہمارے کندھوں سے اوپر نہ ہوں. اور یہ ہماری تھوڑی اس اسٹیپ میں نہ اوپر کی طرف جائے گی نہ نیچے کی طرف, بالکل اسٹریٹ ہونی چاہیے اور ہمارے دونوں ہاتھ بھی ہمارے کندھے کے لیول تک ہونے چاہیے. لیکن صرف ہمارا پیٹ اور ہماری جو کمر ہے اس کو بھی آپ ذہن میں رکھیں. جب ہم اپنے ہاتھوں کو آگے لے کے آئیں گے تو تھوڑا سا ہاتھوں کو 45 ڈگری کے لیول تک اوپر بھی لے کے جائیں گے. یہ نیکسٹ اسٹیپ ہے اس ایکسرسائز کا. جو بھی آدمی یہ ورزش کرے وہ اپنی توانائی کے حساب سے اور جتنا ہاتھوں کو اوپر لے جا سکتا ہے اور جتنی سختی برداشت کر سکتا ہے اتنی ورزش کریں. سانس لیں گے, سانس چھوڑیں گے, کمر بالکل سیدھی, سینہ نکلا ہوا, پیٹ اندر کی طرف. سانس چھوڑتے وقت دونوں ہاتھوں کو اوپر لے کے آئیں گے اور بالکل پیر ہمارے سیدھے ہونے چاہیے. اگر پیر سیدھے نہیں رکھ سکتے تو پیروں کو اٹھا لیں گے. اب ہم ہاتھوں کو سیدھا کریں گے اور سیدھا کرنے کے بعد اوپر لے کے جائیں گے, دوبارہ نیچے لے کے آئیں گے, دوبارہ ہاتھوں کو ہم اپنے ران کے نیچے لے جائیں گے. ایک دفعہ اور اس ورزش کو دہراتے ہیں. سانس لیں گے, سانس چھوڑتے وقت ہم اپنی کمر کو سیدھا کریں گے. سانس لیں گے, سانس چھوڑتے وقت اپنے دونوں ہاتھوں کو اوپر لے کے آئیں گے. سانس لیں گے, اپنے ہاتھوں کو دوبارہ اوپر لے کے جائیں گے. اور یہ دیکھیں 45 ڈگری کا, اس میں 45 ڈگری کا اینگل بن رہا ہے. دوبارہ ہاتھوں کو نیچے لے کے آئیں گے, سانس لیں گے, سانس چھوڑیں گے, سانس چھوڑتے وقت دوبارہ ہاتھوں کو ران کے نیچے لے جائیں گے. امید کرتا ہوں کہ آپ نے بہت دقت سے آج کا پروگرام دیکھا ہوگا, اس ایکسرسائز کو دیکھا ہوگا اور آپ ہماری ساری ایکسرسائزز کو دیکھ رہے ہوں گے, ہر اسٹیپ کو دیکھ رہے ہوں گے. انشاءاللہ آپ کے لیے صحت و سلامتی کے آرزو کے ساتھ خدا
حافظ.
جی ناظرین, خوش آمدید کہتے ہیں آپ کو پروگرام صبح زندگی میں. آپ لوگوں نے ورزش کی ہمارے ساتھ, شکریہ ادا کرتا ہوں آپ کا. وقت ہوا ہے ہمارے گفتگو کے حصے کا جہاں پر ڈاکٹر شبر علی ہمارے ساتھ موجود ہیں اسٹوڈیو میں. چلیں گے حسن کی طرف تاکہ حسن گفتگو کے حصے کو شروع کر سکیں. جی حسن,
بہت بہت شکریہ خرم. اور اپنے ناظرین کو ہم بتاتے چلیں گے ہمارے یعنی آپ تاریخ میں دیکھیں یا اسلامی تاریخ میں دیکھیں, مذہب کی تاریخ میں دیکھیں, ایسی شخصیات آپ کو ضرور ملیں گی جنہوں نے اطراف کو بہت زیادہ متاثر کیا ہے, ایسے کارنامے کر کے گئے ہیں جو آج تک ہم ان سے استفادہ کر رہے ہیں, ان کی شخصیت کو ایسا سمجھ رہے ہیں کہ آج بھی وہ ہمارے بیچ میں ہیں, ہم ان سے براہ راست گفتگو کر رہے ہیں. ان میں سے ایک شخصیت علامہ مجلسی ہیں, ان کے بارے میں انشاءاللہ ہم بات کریں گے. میں ڈاکٹر سید شبر علی سے خوش آمدید کہتا ہوں آپ کو پروگرام میں, سلام عرض کرتا ہوں اور صبح بخیر. ڈاکٹر سید شبر علی تھے کون علامہ مجلسی؟
بسم اللہ الرحمن الرحیم. ناظرین کی خدمت میں سلام عرض کرتا ہوں اور امید ہے کہ ناظرین خیر عافیت سے ہوں گے. دیکھیں آج ہم ایک بہت ہی بڑی علمی شخصیت کے بارے میں گفتگو کرنا چاہ رہے ہیں اور یہ ایسی شخصیت ہے جو جانی پہچانی ہے, ہر کوئی جانتے ہیں, اور ایسی شخصیت نہیں ہے جو یعنی غیر معروف ہو, لامعروف ہو. اسی لیے کہ جب علامہ مجلسی کا نام آتا ہے تو ہر کوئی جانتا ہے ان کو, کیونکہ علامہ مجلسی کی شخصیت ایسی شخصیت تھی, ایسے بڑے کارنامے وہ انجام دیے تھے کہ ابھی تک عالم اسلام اس سے فائدہ حاصل کرتی ہے اور ابھی بھی تقریباً یہ آپ کو کہتا چلوں کہ یعنی خود مختلف جگہ پر یا جیسا کہ حوزہ ہو یا مختلف فیلڈس وغیرہ میں جیسا علوم ہو, خصوصاً علوم آل محمد کے, اس میں علامہ مجلسی جیسی شخصیت ایک طرح برجستہ شخصیت ہے, ایک برجستہ ہوا, کیونکہ ان کے جو کارنامے تھے, ان کے جو کنٹریبیوشن تھا اس علم کو آگے بڑھانے میں, وہ ابھی بھی دکھائی دیتا ہے.
بالکل.
آپ اواخر دور صفوی ایران میں,
ایران سے تقریباً 300 سال پہلے,
جی ہاں, آپ کی پیدائش 1660 AD میں ہوئی تھی اور وفات 1698 AD میں تھی، یعنی تقریباً آپ کی عمر 84 ایئرس کی تھی، یعنی آپ اگر ہجری سے دیکھیں گے آپ 28 ہجری 1110 ہجری کو آپ کی وفات ہوئی ہے، تو اس 84 ایئرس کی عمر میں آپ ایسے کارنامے انجام دیے ہیں اور آپ کی شخصیت ایسی تھی کہ آخر نہ صرف اہل ایران بلکہ دیگر ممالک کے لوگ بھی آپ سے کافی متاثر تھے. بطور مثال میں کیونکہ ہمارا پروگرام برصغیر کے تعلق سے بھی ہے اور ہمارے تقریباً زیادہ تر ناظرین برصغیر میں بھی رہتے ہیں، تو اس میں میں ناظرین کو بتاتا چلوں کہ ناظرین کو بھی سن کے خوشی ہوئی کہ علامہ مجلسی اپنے طول عمر میں تقریباً 9 مرتبہ برصغیر کا یعنی ہندوستان کا سفر کیا. ہندوستان کا مراد برصغیر ہے، یعنی پاکستان اور بنگلہ دیش بھی، یعنی اس دور میں مغلیہ سلطنت عروج پر تھی، اور اس سے پتہ چلتا ہے کہ یعنی آپ کے 9 بار سفر کرنے سے کہ آپ کے کافی اچھے گہرے تعلقات تھے نہ صرف علماء سے بلکہ درباریوں سے بھی تھے. اور بلکہ یہ بھی لکھا ہے کہ اورنگزیب جو مغل بادشاہ تھا وہ آپ کی کافی بڑی عزت کرتا تھا اور آپ کو کافی بڑا احترام رکھتا تھا آپ کا. تو اسی سے پتہ چلتا ہے کہ علامہ مجلسی کی شخصیت کیسی شخصیت ہے جو اس دور میں جو سفر جو کیا کرتے تھے وہاں سے، یعنی ایران سے برصغیر کی طرف، اور وہاں پر بھی خود کارنامے وغیرہ انجام دیے ہیں، تو اس سے پتہ چلتا ہے کہ آپ کی کافی عظیم شخصیت تھی. اور اسی وجہ ہے کہ آپ کے تقریباً بعض کتابیں یعنی ساری کتابیں نہ صرف انگریزی میں بلکہ اردو میں اور دیگر برصغیر کی زبانوں میں بھی ترجمہ ہو چکی ہیں. اور جب پھر علامہ مجلسی کا جب نام آتا ہے تو ذہن میں فوراً ان کی ایک بہت ہی مشہور کتاب ذہن میں آ جاتی ہے،
بالکل،
اور وہ ہے بحار الانوار، یعنی نور کا سمندر. کیوں اسے نور کا سمندر کہا گیا ہے، کیوں ہے، انشاءاللہ ہم آپ کو بتائیں گے، ناظرین کو بھی بتائیں گے. صرف اتنا کہتا چلوں کہ یہ عظیم ایسی عظیم کتاب ہے، اس میں تقریباً علوم آل محمد کے بارے میں پورا ذکر ہے، اور اس کتاب کے ذریعے دیگر محققین دوسری کتابیں لکھے ہیں، اور تقریباً اس کتاب کو رکھتے ہوئے تقریباً یعنی اس کو ایز اے ریفرنس رکھتے ہوئے یا اس کی کتاب میں سے جو احادیث وغیرہ جو دیگر علماء جو نکالے ہیں تقریباً وہ خود 130 کتابوں کا مجموعہ بنتی ہے. تو اس سے پتہ چلتا ہے کہ کس عظیم کتاب ہے یہ.
بالکل، بے شک، بہت بہت شکریہ سید شبر علی صاحب. انشاءاللہ گفتگو کریں گے کہ ایک عالم 100 کتابیں اور بحار الانوار ان 100 کتابوں میں سے ایک مجموعہ ہے، اپنی زندگی بھر میں وہ لکھتے ہیں، اور 12 سال کی عمر میں میں نے ان کے بارے میں پڑھا کہ وہ مختلف جو یعنی علم کلام ہوتا ہے، مختلف علوم ہوتے ہیں جو فقہی مسائل ہوتے ہیں، ان پر مکمل عبور رکھتے تھے. یہ بہت ہی یعنی واقعی ہم لوگوں کو ان کے بارے میں پڑھنا چاہیے اور جاننا چاہیے ایسی شخصیات کے بارے میں، وہ کہاں سے متصل تھے، کیا چیز چاہتے تھے کہ یہاں تک پہنچے. چلتے ہیں خرم کے پاس، ہم دیکھ رہے ہیں ہمارے مہمان بھی اسلام آباد اسٹوڈیو میں آ چکے ہیں.
بالکل، بہت شکریہ جی، گفتگو جاری رہے گی آپ لوگ بھی، لیکن ہم لوگ چلیں گے اسلام آباد اسٹوڈیو کی طرف. حیدر زمان صاحب ہمارے ساتھ موجود ہیں اسلام آباد اسٹوڈیو سے، اور بہرحال MIT ہیں، کمپیوٹر کے ماہر ہیں. سلام عرض کرتا ہوں حیدر زمان صاحب آپ کی خدمت میں، اور شکریہ ادا کرتا ہوں آپ نے ٹائم دیا ہمارے پروگرام میں.
وعلیکم السلام خرم صاحب، آپ کیسے ہیں اور آپ کے ساتھی کیسے ہیں؟
بہت شکریہ حیدر زمان صاحب. حیدر زمان صاحب، بڑا اہم موضوع آپ کے ساتھ ہم لوگ لے کے آئے ہیں، اور ہم چاہتے ہیں کہ آپ اپنے علم کے لحاظ سے اس کے اوپر تھوڑی سی روشنی ڈالیں کہ یہ جو تھریٹس کہا جاتا ہے، سائبر اسپائنگ کا نام لیا جاتا ہے، سائبر کرائمز ہیں، اور نجی زندگی، لوگ انٹرنیٹ پہ ویب سائٹس پہ اپنی تصویریں اپنی باتیں شیئر کرتے ہیں، ان کا چوری ہو جانا، اس سلسلے میں آپ کے ساتھ بات کریں گے. پہلے تو آپ یہ بتائیں کہ یہ خطرات ہیں تو ہیں کیا، کیا تھریٹس ہیں ہمارے پاس؟
بالکل جی، آپ نے بہت اچھا ٹاپک چنا ہے. یہ ایک ایسی چیز ہے کہ جو لوگ آنکھوں کے سامنے ہوتے ہوئے بھی لوگوں کو پتہ نہیں چل رہا کہ ان کے ساتھ کیا ہو رہا ہے، اور ان کے ساتھ کوئی بھی کیا کر سکتا ہے کہ جو بھی چیز وہ بولتے ہیں، کہتے ہیں، اپلوڈ کرتے ہیں آن لائن انٹرنیٹ پہ، اس کے ساتھ ان کے ساتھ کیا ہو سکتا ہے. پہلے میں آپ کو اس کی ذرا تعریف کر دوں کہ یہ ہے کیا چیز.
ٹھیک ہے،
انٹرنیٹ پرائیویسی یا سائبر کرائم کیا ہے؟ کہ کسی کی بھی ذاتی معلومات، وہ کچھ بھی ہو سکتی ہیں، نام، پتہ، موبائل نمبر، گھر کا پتہ، اس کی تصاویر، اس کی اجازت کے بغیر استعمال کرنا، چاہے کسی ذاتی مقصد کی خاطر، پولیٹیکل سیاسی مقصد کی خاطر، اکنامک فائدے کی خاطر، یا ملٹری فائدے کی خاطر.
صحیح، بالکل.
آپ इसमें एक चीज़ जो लोगों को कुछ गलतफहमी है कि जी हमने खुद चीज़ मालूमात फ्राहम की किसी को, तो वो तो यूज़ कर सकता है लेकिन ऐसा नहीं है, वो इस्तेमाल कर सकता है लेकिन ऐसा नहीं है। आपने किसी को कोई अपनी मालूमात फ्राहम की, वो कुछ भी हो सकती है, लेकिन आपने उसको उस बंदे को दी या उस वेबसाइट को दी, उसको आपने ये इजाज़त नहीं दी कि ये मालूमात वो किसी और को, जिसको हम इंटरनेट में थर्ड पार्टी कहते हैं, उसको दे सके।
अच्छा,
तो ये तो बेसिक इसकी डेफिनेशन होगी कि जी इंटरनेट प्राइवेसी है क्या चीज।
अच्छा, इजाजत के बगैर यहीं पर मैं आपसे, ये थर्ड पार्टी का लफ्ज आपने इस्तेमाल किया कि वो वेबसाइट आपकी मालूमात किसी और को देती थी, इसके पर थोड़ी सी तफसील हमारे नाज़रीन को बता दें।
जी बिल्कुल, ये बड़ा ही आजकल तो ये चीज़ अब सामने आना शुरू हो गई है कि ये थर्ड पार्टी जब यूज़ करती हैं तो क्या होता है, आपको उसके असरात आ रहे हैं। मैं इसको एक्सप्लेन भी कर देता हूँ, वजाहत कर देता हूँ कि आपने अपना किसी भी जगह पे सर्च किया गूगल पे कि जी मुझे कंप्यूटर्स चाहिए,
ठीक है,
और कंप्यूटर्स की मुझे ये चीज़ें फीचर्स चाहिए, और उसमें ये एक ख़ास उसका फीचर है जो वो ज़रूर होना चाहिए।
सही।
अब वो क्या करते हैं कि वो जो आपकी इंफॉर्मेशन है, ये जो आपने मालूमात फ्राहम की उनको, वो किसी एक और पार्टी को, एक और कंपनी को दे दी जाती है। या मैं छोटा सा उसका बात बताऊंगा, इसकी एक कंपनी को नहीं दी जाती, बेसिकली वो होता इस तरह है कि उसको बेचा जाता है।
अच्छा,
इंटरनेट पे आप जो भी मालूमात दे रहे होते हैं, कुछ भी लिख रहे होते हैं, कुछ भी सर्च कर रहे होते हैं, वो एक डेटाबेस में जिसे बिग डाटा का नाम भी कहा जा रहा है,
ठीक है,
उसमें महफूज होती रहती है। और आपकी आदत, आपको क्या चीज़ अच्छी लगती है, आपको कौन सा रंग अच्छा लगता है, आप किस उम्र में हैं, इस उम्र के इंसान को क्या अच्छा लगता है।
अच्छा,
आप जब भी कहीं सर्च कर रहे होते हैं, फेसबुक पे होते हैं, कुकीज़ होती हैं, सॉफ्टवेयर इंस्टॉल करते हैं, किस किस्म का आप सॉफ्टवेयर इंस्टॉल करते हैं, किस उम्र में आप हैं, तो वो उनको ये सारी मालूम इकट्ठी हो रही होती हैं। वो बड़ा ही एक जहानत वाला तरीकाकार इस्तेमाल करते हैं कि वो एक जगह पे एक वेबसाइट, फर्ज करें कहीं पे आपको चीज़ खरीदने गए हैं, आप अपने लिए पेंट खरीदने गए हैं, तो आपने कलर चूज़ किया ब्लैक,
ठीक है,
कलर रंग चूज़ किया आपने, आपसे उसने दो तीन सवाल पूछ लेने हैं फॉर्म फिल करने की खातिर कि जी आपका ऑर्डर बुक हो रहा है। जब आपने वो चीज़ें उसे बता दी तो उसके बाद वो चीज़ें एक डेटाबेस में चली जाती हैं। इसी तरह आप कुछ अरसे बाद किसी और वेबसाइट पे जाके कोई और काम करेंगे, मिसाल के तौर पे आपने मोबाइल खरीदा तो उसको बताया कि मुझे काले रंग का मोबाइल चाहिए,
ठीक है
जी, उसने फिर आपसे दो तीन सवाल पूछ लेने, एक सवाल पूछ लेगा, वो एक वक्त में सारे सवाल नहीं पूछते।
अच्छा।
मुख्तलिफ जगहों से सवाल पूछ के उसको फिर एक जगह पे रख के एनालाइज करते हैं, कंपाइल करते हैं।
सही है।
ये अब इसको आप, मैं इंग्लिश में एक वर्ड बता दूं कि पर्सनैलिटी एनालिसिस ऑनलाइन हो रहा है।
अच्छा,
आपको क्या चीज़ पसंद है, किस उम्र में पसंद क्या चीज़ है, किस चीज़ की तरफ आप ज़्यादा मुतवज्जो होते हैं, आपको किस चीज़ की ज़रूरत ज़्यादा है इस उम्र में।
बिल्कुल सही।
अब जब ये जब मालूमात इकट्ठी हो जाती हैं तो, और ये सारा कंपाइल हो डाटा कंपाइल हो जाता है, तो वो फिर कंपनीज़ को बेचती हैं। मिसाल के तौर पर HP बनवाने वाली कंपनी को या कपड़े बनाने वाली कंपनी को बेचा जाएगा कि जी हमारे पास मालूमात हैं कि इस मुल्क में, इस शहर में, इस उम्र के लोग ये चीज़ पसंद करते हैं, ठीक है जी, इस मौसम में ये चीज़ पसंद करते हैं। उस वक्त फिर जब आप किसी वेबसाइट पे जाते हैं तो आपको इश्तहार नज़र आते हैं। असल में सबसे ज़्यादा काम जो इंटरनेट प्राइवेसी का थर्ड पार्टी को बेचा जाना है वो एडवर्टीजमेंट्स की के लिए है। वो फिर आप जब वहाँ पे जाएंगे तो आपको पता चलेगा कि आपकी पसंद की चीज़ का इश्तहार आ रहा है,
ठीक है,
अब आप उसको ज़रूर क्लिक करेंगे। जब आप क्लिक करेंगे तो वो थर्ड पार्टी को भी पैसा जाएगा, उसको भी पैसा जाएगा, उसकी चीज़ भी जाएगी, वो आपको आगे पता है, आप फिर उसको खरीदने के लिए जाएंगे। पहले क्या होता था कि इश्तहार वैसे ही आ रहे होते थे, वो आपको पता नहीं होता था, आपके काम के नहीं होते थे, आप कभी उसको क्लिक ही नहीं करते थे।
बिल्कुल सही।
अब उन्होंने क्या किया है कि वो इश्तहार इतना आपकी सोच और आपकी ज़ाती पसंद के इतने करीब तरीन होता है कि आप उसको क्लिक ज़रूर करते हैं, जिससे क्लिक करने से पहली पार्टी को भी पैसे मिलते हैं, दूसरी पार्टी का प्रोडक्ट भी।
बहुत शुक्रिया हैदर जमान साहब, गुफ्तगू आपके साथ आगे बढ़ाएंगे। बहरहाल आप लोगों ने हैदर जमान साहब की गुफ्तगू सुनी कि किस तरीके से आपकी बिल्कुल सादा तरीन इतलात, जो आपकी इंफॉर्मेशन होती है कि आपको क्या रंग पसंद है, क्या चीज़ आप खरीदते हैं, वो भी चोरी हो रही है। तो आपकी जो खास चीज़ें, जो प्राइवेट चीज़ें, उनका क्या हाल हो रहा बारे, ये भी हैदर जमान साहब से हम पूछेंगे। लेकिन अभी वक्त हुआ है पास्टर इंस्टीट्यूट ईरान में, तेहरान में वाकई है, उसके बारे में रिपोर्ट हमने पहले भी आपको दिखाई है, उसका अगला हिस्सा मुलाहजा फरमाइए और उसके बाद फिर आपकी खिदमत में हाजिर होंगे। हमारे साथ रहिएगा।
वैक्सीन प्रोडक्शन का शोबा इस इंस्टीट्यूट में शुरू ही से काम कर रहा है और ये बैक्टीरियोलॉजी के उन दो शोबों में से एक है जो इस इंस्टीट्यूट के कयाम के साथ ही कायम हुए थे और इनका मकसद मुल्क में जनरल वैक्सीनेशन प्रोग्राम के तहत वैक्सीन तैयार करना था जबकि दूसरा शोबा माइक्रोबायोलॉजी के शोबे में भरपूर तरीके से काम कर रहा है। ১৯২০ से पहले तक ईरान में दीगर वबाई बीमारियों में चेचक की बीमारी बड़े पैमाने पर फैल रही थी, लिहाजा पास्चर इंस्टीट्यूट ने अपने क्याम के साथ ही चिकन पॉक्स वैक्सीन की तैयारी का काम शुरू कर दिया। ये इंस्टीट्यूट न सिर्फ मुल्क की जरूरतों को पूरा कर रहा था बल्कि चेचक के टीके तैयार करके बड़े पैमाने पर हमसाया मुल्कों और आलमी इदारे सेहत को भी फराहम कर रहा था। यूं पास्चर इंस्टीट्यूट तेहरान ने दुनिया भर में इंसदाद चेचक प्रोग्राम में बुनियादी किरदार अदा किया। सन 2000 के अवायल में पास्चर इंस्टीट्यूट में बायोटेक्नोलॉजी रिसर्च डिपार्टमेंट कायम किया गया और इसका बुनियादी मकसद बायोटेक्नोलॉजी के शोबे में अंदरून मुल्क नए मुरक्कबात और सेमी इंडस्ट्रियल प्रोसेस की तैयारी की गरज से मुनासिब माहौल और इम्कान तैयार करना था। सन 2007 में पास्चर इंस्टीट्यूट ईरान ने रिकॉम्बिनेंट हेपेटाइटिस बी की वैक्सीन तैयार करना शुरू की और ये ईरान में इंतहाई हाई पैदावारी टेक्नोलॉजी के जरिए तैयार की जाने वाली पहली रिकॉम्बिनेंट वैक्सीन थी। आज ईरान में कौमी सतह पर पास्चर इंस्टीट्यूट की तैयार करदा ही वैक्सीन इस्तेमाल की जा रही है और कौमी मार्केट पूरी तरह से पास्चर के हाथ में है। आपने इस इंस्टीट्यूट की तरक्की के बारे में जाना और देखा कि यहाँ रिसर्च और पैदावार के हवाले से किस कदर इम्कानात मौजूद हैं। ये इंस्टीट्यूट अब पूरे मशरिक़ वुस्ता में एक बड़े पैदावारी और फ़ाल रिसर्च मरकज में तब्दील होने की सम तेज़ी के साथ कदम बढ़ा रहा है। हमें उम्मीद है कि हमारा अगला प्रोग्राम आप ज़रूर देखेंगे जिसमें ईरान की तरक्की और पेशरफ्त के कुछ और गोशे हम आपको दिखाएंगे। खुदा हाफिज़।
आपकी खिदमत में हाजिर हैं प्रोग्राम सुबह जिंदगी के साथ। हमारे साथ इस्लामाबाद स्टूडियो में हैदर जमान साहब भी मौजूद हैं और हमारे स्टूडियो में तेहरान स्टूडियो में ڈاکٹر شبر علی ہمارے ساتھ موجود ہیں اور ہماری گفتگو جاری ہے ان دونوں ماہرین سے. چلتے ہیں حسن کے پاس تاکہ حسن گفتگو کو آگے بڑھا سکیں. جی حسن,
بہت بہت شکریہ خرم آپ کا اور حیدر زمان صاحب کا جنہوں نے بہت ہی زبردست معلومات ہم لوگوں کو فراہم کی. ایسا محسوس ہو رہا ہے جتنا ہمارے والدین کو ہمارے بارے میں نہیں معلوم وہ مختلف کمپنیوں کو معلوم ہے. بہرحال ناظرین, ہم لوگ گفتگو کر رہے ہیں علامہ مجلسی, بہت ہی عظیم علمی شخصیت. کہا جاتا ہے کہ ایسی شخصیات عالم اسلام کی تاریخ میں بہت ہی کم رہی ہیں. اس کے بارے میں آپ کا کیا خیال ہے اور ان کی شخصیت کے بارے میں مزید ہم لوگوں کو بتائیے.
دیکھیے, عالم اسلام میں شخصیتیں ضرور کم رہی ہیں, لیکن ہمیشہ یہ شخصیتوں کا ایسا گہرا اثر رہا ہے کہ تقریباً یہ صدیوں تک اس کا اثر چلا آ رہا ہے. اگر ہم کو چاہیے کہ اس عالم شخصیات کا ایک آئیڈیل بنائیں تاکہ ہم بھی کوشش کریں یا ہمارے آنے والے نسلیں کوشش کریں کہ اس جیسی شخصیت کے جیسا بن سکے, تو یہ بہت ہی آسان ہے. کیونکہ ایسا نہیں ہے, کیونکہ اسلام جو ہے ایک دین کا نام ہے, ایک روش زندگی ہے, ایک تقریباً اسلام ہر چیز کا ذکر ہے اور اسلام ہر چیز کے بارے میں بتا چکا ہے, اور خصوصاً اسلام ہمیشہ علم اور اس کے اوپر زور دیتا ہے کہ آپ لوگ علم حاصل کریں اور ہمیشہ یہ کریں, اور خصوصاً رسول اللہ صلی اللہ علیہ وسلم کی بھی حدیث ہے کہ ہمیشہ علم حاصل کرے حتیٰ کہ لبے گور تک نہ ہو. اسی لیے کہ شیخ سعدی نے بھی کافی اس کو بہت ہی اچھے اس کو اشعار میں بھی اس کو اشعار کے طور پر بتایا کہ فارسی میں بہت ہی مشہور شعر ہے, گہوارے تھا گر دانش میں جو, یعنی آپ گہوارے سے لے کر لبے گور تک آپ ہمیشہ علم حاصل کریں, یہ رسول اللہ کی حدیث کی طرف اشارہ ہے.
جی,
تو جب انسان جب علم حاصل کرتا ہے اور انسان جب سیکھتا ہے اور کوشش کرتا ہے کہ علم مختلف علم وغیرہ حاصل کرے, تو خصوصاً خود بخود ایک شخصیت میں تبدیل ہو جاتا ہے. لیکن اس جیسی شخصیتیں ایسی شخصیتیں جو نایاب ہیں, نادر ہیں, بلکہ اللہ سبحانہ وتعالیٰ کا احسان ہے ہمارے اوپر کہ ان جیسی شخصیتوں کو پیدا کیا تاکہ ہم کو آئندہ چلنے کے لیے روشنی وغیرہ بتا سکیں, اور ہم ان افراد کے جو کارنامے ہیں, ان افراد کے جو کام وغیرہ جو کیے ہیں, جو کتابیں جو لکھے ہیں, اس ذریعے ہم ہمارا راستہ اس اندھیری دنیا میں
ہموار ہو سکے. خود علامہ مجلسی کے بارے میں بتائیے کہ بچپن ان کا کیسے گزرا, نوجوانی ان کی کیسے گزری.
دیکھیے, بچپن میں یہ کہا جاتا ہے کہ کم سنی کی عمر میں یہ کافی یعنی علم وغیرہ تقریباً سیکھ چکے تھے, اور ایسی شخصیت ہے کہ ایک جگہ میں پڑھا تھا یہ ہے کہ ایک شخص آیا علامہ مجلسی سے ملنے کے لیے, کچھ سوال وغیرہ تھا, تو یہ نہیں جانتا تھا کہ کیا ہے. ان کی کم سنی کی عمر تھی, تقریباً 8 سال کی عمر تھی, اور یہ بیٹھے تھے اور آنے والے نے پوچھا کہ مجھ سے علامہ مجلسی سے کام ہے, تو ان کو رہنمائی کیا, ان کی طرف ہدایت کی, کہ یہ علامہ مجلسی ہے. تو وہ بیچارہ پریشان ہو گیا کہ ایک نوجوان سا شخص یعنی کم سنی میں کیسا جواب دے سکتا ہے, اور وہ اپنا سوال پوچھا اور سوال پوچھنے کے بعد وہ اپنا جواب بھی اس کو مل گیا. لیکن کہا جاتا ہے کہ فوراً ایک چڑی آئی, چڑی آنے کے بعد کمرے میں گھومنے لگی, تو علامہ مجلسی کی عمر کم سے 8 سال کی تھی, یعنی بچے تھے وہ,
بچے تھے بالکل,
علمی لحاظ سے کافی بزرگ تھے لیکن سن کے لحاظ سے بچے تھے. وہ فوراً اپنے جو دستار وغیرہ جو تھی وہ نکال کے چوڑی کے پیچھے بھاگنے لگے. یعنی ایک معنی میں یہ ہے کہ علمی لحاظ سے ایسی اونچے ہیں جو تقریباً تمام مسائل جواب دے سکتے ہیں, اور دوسرے اس سے پہلو سے کم سنی کا عالم ایسا ہے کہ آپ میں وہ کھیل کود کا جذبہ پایا جاتا ہے اور فوراً آ جاتے ہیں اور کچھ چیز دیکھتے ہیں اور فوراً اس کی طرف بڑھ جاتے ہیں. تو اس سے پتہ چلتا ہے کہ ضروری نہیں ہے کہ کم سن ہو اور عالم نہ ہو. اسی لیے کہ خود اگر ہم آئمہ علیہ السلام کی زندگی کی طرف دیکھتے ہیں تو یعنی خصوصاً نوے امام محمد تقی علیہ السلام بھی کافی کم سنی میں امامت کے رتبے پہ فائز تھے, اور خود احادیث اور روایت میں بھی ہے کہ وہ کیسا جواب دیے تھے مامون کی درباریوں کو, اور جو سوال وغیرہ جو پوچھا گیا تھا اس زمانے میں کیسا بتائے تھے. یعنی یہ کچھ عام چیز ہے یا اور یہ معمولی چیز ہے,
یعنی ہر ایک حاصل کر سکتا ہے. خدا نے یہ صلاحیت ہم نے رکھی ہے. ایک مثال میں دے دوں, بہرحال اس کے ویڈیو کلپ میں نے خود دیکھی ہے کہ بہت ہی مشہور ایرانی شخصیت ہیں آپ, ماشاءاللہ یعنی نوجوان ہیں. بچپن میں 3 سے 4 سال ان کی عمر تھی, اور حج کے لیے وہ جب گئے تھے وہاں پر سعودی عرب, وہاں پہ ایک پروگرام میں شوٹنگ جب ہو رہی تھی تو وہ ایک طرف جتنے سوالات پوچھے جا رہے تھے قرآنی آیات میں جواب دے رہے تھے, اور دوسری طرف ان کے ہاتھ میں اپنی ان کی گاڑی تھی जो वो साथ में चला भी रहे थे, मोहम्मद सैयद मोहम्मद हुसैन तबाताबाई साहब, और इंशाल्लाह इनके हवाले अल्लाह मजलिसी के हवाले से मजीद गुफ्तगू करेंगे। अभी चलते हैं खुर्रम के पास।
बहुत शुक्रिया जी, बिल्कुल आप लोगों की गुफ्तगू जारी रहेगी। हम लोग लौटेंगे इस्लामाबाद स्टूडियो की तरफ, जहाँ पर हैदर जमान साहब हमारे साथ मौजूद हैं स्टूडियो में और MIT हैं, कंप्यूटर के माहिर हैं। हैदर जमान साहब, आपकी गुफ्तगू चल रही थी, आपने बहरहाल इक्तसादी फवाइद जो हासिल किए जाते हैं पर्सनल इंफॉर्मेशन से उसके उसकी तरफ इशारा किया। मैं यहाँ पर अलबत्त आप खुद भी अगर को बात करना चाहें तो कर सकते हैं, लेकिन सवाल जो मैं पूछना चाहूँगा वो ये होगा कि कहा जाता है कुछ ऐसी वेबसाइट बनाई ही इसी मकसद के लिए गई हैं कुछ ऐसी ऑर्गेनाइजेशंस ने, कुछ ऐसी जासूस ऑर्गेनाइजेशंस ने, कि लोगों की इंफॉर्मेशन इकट्ठी की जाए। कुछ ऐसी सोशल मीडिया वेबसाइट्स हैं, कहा जाता है कि वो जब भी चाहें वो आपकी जितनी इंफॉर्मेशन है उसको खोल सकती हैं। वैसे तो वो वेबसाइट पे लिखते हैं कि जी प्राइवेसी स्टेटमेंट और फलां ये चीज़ें।
जी बिल्कुल सही कह रहे हैं आप। मैं इससे पहले कि किसी एक उस वेबसाइट पे जाऊं, मैं आपको कुछ चंद तरीकाकार बता देता हूं।
जरूर जरूर।
कि जिससे एक्चुअली स्टार्ट में बड़ा ही आम तरीके से, सिंपल तरीके से लोगों की इंफॉर्मेशन ली जाती है। पहला जो बहुत ही कॉमन तरीका है, आम तरीका है, वो है ईमेल फॉर्म फिलिंग। ईमेल में जो फॉर्म के अंदर आप अपनी मालूमात देते हैं, जब वो पेज देते हैं कि ईमेल मैंने बनाना है, तो आप उसमें फॉर्म फिल करते हैं, तो उसमें अक्सर लोग मेरा अपना ख्याल है कि आजकल तो 50% 50%, और पहले 80 से 90% लोग सारा फॉर्म फिल कर देते थे। हालांकि वहाँ पे उन्होंने लिखा होता है कि ये चीज़ इंफॉर्मेशन, ये जो मालूमात है आपने लाजमी देनी है, उसके साथ एक स्टेरिक लगा होता है।
बिल्कुल सही।
और ये जो है मतलब कि आपको आपके स्कूल में पढ़े मिसाल के तौर पर, उन्होंने लिखा होता है फॉर्म में, तो इसी किस्म का सवाल होता है, तो आपको ज़रूरी नहीं है कि वो आप फिल करें, लेकिन लोग सादगी में वो सब कुछ पुर कर देते हैं।
ठीक है।
अब देखें, अगर तो इस मालूमात का कोई फायदा नहीं था तो वो फॉर्म ईमेल वाली ने वहां पे लिखना ही नहीं था, उनको उसका फायदा जरूर है।
अच्छा।
तभी तो वो आपसे वो इन मालूमात लेने की कोशिश कर रहे हैं।
ठीक है।
वरना उनको खाली रखने में कोई मजायका नहीं था
जी।
दूसरी चीज, ये तो पहली चीज है कि जो आप लोग खुद उनको कुछ बातें बता रहे होते हैं।
ठीक है।
दूसरा आ जाता है कि आजकल इन्होंने एक और काम शुरू कर दिया कि जी आप ईमेल बना रहे हैं तो आपका पासवर्ड चोरी हो सकता है किसी ना किसी तरीके से, तो आप अपना मोबाइल नंबर दे दें।
अच्छा।
हम आपको दोहरी सेफ तहफ्फुज़ देंगे, यानी कि आप अपने कंप्यूटर के अलावा कहीं और से किसी के कंप्यूटर से एक्सेस अपना ईमेल खोलने की कोशिश करेंगे तो वो आपको एक कोड भेजेगा आपके मोबाइल पे। जब तक आप वो कोड नहीं डालेंगे तो वो ईमेल नहीं खोल सकता। ठीक है। अब इन्होंने क्या किया कि आपको एक फायदा दे दिया है कि आपका ईमेल महफूज हो गया, लेकिन दूसरी तरफ उसने आपसे मोबाइल नंबर ले लिया आपका।
अच्छा।
पहले आप लोग जब भी फॉर्म फिल करते थे तो कोई भी नंबर लिख देते थे तो और वो ईमेल बन जाता था।
ठीक है।
अब क्या है कि आपने जब वो मोबाइल देना है तो आपकी मजबूरी है कि आप सही नंबर दें ताकि वो कोड आपके पास आ सके।
अच्छा।
ठीक है जी। अब इसके पीछे उन्होंने करना क्या है, मैं ये भी साथ साथ थोड़ा थोड़ा बताता चलूं। अब जब आपके पास मोबाइल नंबर आ गया किसी किसी के पास भी, तो आपकी एग्जैक्ट बिल्कुल सही लोकेशन दुनिया में उनको हर वक्त पता होती है।
अच्छा।
आप उस वक्त किस जगह पे हो, ये एक ऐसी इंफॉर्मेशन है जो इंतहाई खतरनाक भी हो सकती है और इंतहाई फायदामंद भी हो सकती है।
ठीक है।
सब फायदामंद से मिसाल के तौर पे अगर कोई आपको इमरजेंसी होगी और आपको किसी ने ढूंढना है तो आपको इंतहाई एग्जैक्ट लोकेशन उनको पता होगी, लेकिन अगर आपको किसी ने नुकसान पहुंचाना है तब भी आप उसको आपकी इंतहाई एग्जैक्ट लोकेशन मौजूद होगी उसके।
अच्छा।
पास, क्योंकि आपने मोबाइल नंबर दे दिया।
बिल्कुल सही।
और मोबाइल से आप बड़ा आसानी से एग्जैक्ट लोकेशन मालूम कर सकते हैं। अब बड़ी एक और बात आपको बताता चलूं।
अच्छा।
कि लोगों के जहनों में ये चीज गलत है कि जी जब तक GPS मोबाइल में ऑन ना हो तो मेरी लोकेशन नहीं जा सकती, तो ऐसा नहीं है।
अच्छा।
आप GPS ऑफ करें और फेसबुक पे आप कोई भी पोस्ट करें, किसी शहर में जाकर करें, इवन पाकिस्तान के किसी छोटे भी शहर में जाकर करें, तो वो आपको एक उस शहर का नाम भी बता रहा होता है कि यहाँ से आपने भेजा है।
अच्छा।
तो आप GPS बंद भी हो तब भी आपकी लोकेशन जा रही होती है, वो टावर्स के मोबाइल टावर्स के थ्रू उनको एक आपका वो लोकेशन निकालते हैं।
ठीक है।
दूसरी ई फिलिंग में एक और जो बहुत हसास चीज है जो मैं जरूर बताऊंगा, जो अब भी बहुत से लोगों को नहीं पता। ईमेल तो आपने उन लोगों ने बना लिया, अब आप किसी एक वेबसाइट पे जाते हैं, मिसाल के तौर पे आपने जूते खरीदने की वेबसाइट पे गए, उन्होंने कहा जी आप यूजर बनाएं अपना, रजिस्टर करें हमें अपने आप को हमारे पास, तो वो एक फॉर्म दे देते हैं दोबारा जिसको आपने फिल करना हो, उसमें कि जी आपका यूजर क्या होगा जी, मिसाल के तौर पर हैदर, नीचे आपकी कुछ और मालूम ले दी, दरमियान वाला नाम क्या है, आखिरी नाम क्या है आपका, किस मुल्क से हैं, मर्द हैं औरत हैं, उसके बाद वो उन्होंने दिया होता है ईमेल एड्रेस, आप ईमेल एड्रेस करते हो, नीचे उसके फौरन बाद पासवर्ड का कॉलम दिया होता उन्होंने।
अच्छा,
आप लोग क्योंकि आदत होती है ईमेल के बाद फौरन अपना ईमेल का पासवर्ड लिखते हैं, वो उस ईमेल के बाद अपना असल पासवर्ड लिख देते हैं जिससे उनको अपने ईमेल में जाते हैं, हालांकि वहां पे वो पासवर्ड देना है जो उन्होंने आपने लॉगिन बनाने के लिए देना है, यूजर बनाने के लिए उस वेब एग्जैक्टली वो कोई भी पासवर्ड हो सकता है, लेकिन वो इतने तरतीब से इतने जहनी तरीके से आपको पकड़ते हैं कि पहले आपसे आम सवाल पूछ रहे होंगे, आप बिल्कुल रिलैक्स हो जाएंगे, आप जो एकदम से ईमेल आएगा और ईमेल के फौरन बाद पासवर्ड का कॉलम आ जाएगा,
ठीक है, बिल्कुल
तो
सही।
आप जल्दी में और क्योंकि आप आम तौर पे इसी तरह करते हैं कि ईमेल लिखने के बाद अपना पासवर्ड लिखते हैं ईमेल का, आप अपना असल पासवर्ड लिख देते हैं,
बिल्कुल।
और बहुत से लोग अभी तक मैं उनको जानता हूँ इवन यहाँ तक कि पाकिस्तान में भी, कि जो 80% 80% 90% यही काम कर रहे होते हैं, उनको ये पता ही नहीं होता कि यहाँ पे एक नया पासवर्ड देना
है। अच्छा हैदर, तो मतलब वक्त हमारे पास महदूद है, बहरहाल अगर बात अपनी जारी रखें, लेकिन अगर हो सके तो हमें कैसे इन चीज़ों से बचा जा सके उसकी तरफ इशारा कर दें जल्दी से, बहुत महदूद वक्त है हमारे पास।
जी बिल्कुल, इसके तरीकाकार ये है कि जब भी आप मैं वैसे 3-4 चीज़ों का नाम पहले ले देता हूँ, ईमेल फॉर्म फिलिंग में आपसे थेफ्ट की जाती है, चोरी की जाता है इन्फॉर्मेशन, आप कम से कम इन्फॉर्मेशन दें और मुख्तसर तरीके से दें, तफसील में ना दें, जो बहुत ज़रूरी है वो दें। किसी भी वेबसाइट पे आपने अपनी इंफॉर्मेशन देनी है तो कोशिश करें कि उस वेबसाइट की पहले जांच लें कि कोई अच्छी वेबसाइट है, फॉर एग्जांपल ओरेकल की वेबसाइट पे जा रहे हैं तो हाँ ठीक है, आपको पता है ये कुछ कानून को फॉलो करता है।
अच्छा।
लेकिन आप किसी ABC के वेबसाइट पे जाते हैं और वहाँ पे फॉर्म फिल कर रहे हैं तो आपको ये पता होना चाहिए कि वो आपकी महफूज नहीं। फिर कुकीज होती हैं जिससे आपकी इंफॉर्मेशन हासिल की जाती है, आपके वेबसाइट से अपने इंटरनेट एक्सप्लोरर से आप कुकीज को डिसेबल किए कर सकते हैं और उनको डिलीट भी कर सकते हैं, सबसे खतरनाक प्राइवेसी में कुकीज हैं। उसके बाद सोशल वेबसाइट्स आ गई, सोशल वेबसाइट में भी आपकी लोकेशन शेयरिंग वगैरह ये सब कुछ आप डिसेबल कर सकते हैं, उनके अंदर ये फीचर मौजूद होते हैं, आप किसी भी जगह जाएं तो प्राइवेसी का एक बटन होता है फेसबुक पे भी मुख्तलिफ और वेबसाइट पे भी, वहाँ पे आप वो सेटिंग्स कर सकते हैं,
ठीक है,
और वहाँ पे भी आप कम से कम अपनी मालूमात दें, जो बहुत ज़रूरी है वो मालूमात दें,
बिल्कुल सही।
उसके बाद आपको बता दूँ सॉफ्टवेयर जब आप इंस्टॉल कर रहे होते हैं चाहे मोबाइल पे या कंप्यूटर पे, वो भी एक ऐसी मशहूर कंपनी से डाउनलोड करें, मैं फिर मिसाल ओरेकल की दे देता हूँ कि उससे आप डाले कर रहे हैं तो ओरेकल की अपनी वेबसाइट से जाके डाउनलोड करें, बजाय किसके कोई और थर्ड पार्टी वेबसाइट हो।
अच्छा।
वहाँ पे से डाउनलोड करने के बजाय आप उसकी अपनी वेबसाइट ढूंढें, उसकी मालिक की वेबसाइट ढूंढें,
ठीक है,
उसे डाउनलोड करें। आखिरी चीज जो सबसे खतरनाक है वो हैकिंग है, उसके लिए उसका उसके पिछली जो स्टेप्स हैं उससे उसका ताल्लुक भी होता है। सॉफ्टवेयर जब आप इंस्टॉल करते हैं, फ्री सॉफ्टवेयर होते हैं वो फ्री ऐसे नहीं होते, उन्होंने कुछ आपसे इंफॉर्मेशन मालूमात लेनी होती हैं, और अब तो आप अगर मोबाइल पे, सबसे खतरनाक तो मोबाइल है जिससे आपको बचना बहुत ही मुश्किल हो गया, मोबाइल पे जब आप सॉफ्टवेयर इंस्टॉल कर रहे होते हैं या किसी भी कंप्यूटर पे सॉफ्टवेयर इंस्टॉल कर रहे होते हैं तो वो आपको एक फॉर्म देता है कि जी ये चीज़ आप मानते हैं,
ठीक,
उसके नीचे लिखा होता है कि आप मानते हैं तो हम आगे चलते हैं। लोग नहीं पढ़ते क्योंकि लोग कहते हैं कोई मसला नहीं, अगर आप पढ़ भी लो और उस जगह पर उन्होंने लिखा होता है कि जी हम आप मालूमात आपकी थर्ड पार्टी को नहीं देंगे, इसको गलत तरीके इस्तेमाल नहीं करेंगे, लेकिन कुछ ऐसी लाइनें होती हैं जिनका मतलब यही होता है कि हम देंगे, मिसाल के तौर पे कि अगर हमें खतरा महसूस होता है तो हम आपकी मालूमात किसी को दे सकते हैं, ठीक है।
अच्छा।
जी आपने उसको एग्री कर दिया, मान लिया उसको और आगे चले गए इंस्टॉल कर लिए तो आपने उसको अपना हाथ काट के दे दिया। फिर ये होता है कि आप कुछ हनी पॉट होती हैं, अब ये लेटेस्ट जो इंतहाई जदीद चीज़ है, हनी पॉट एक ऐसी वेबसाइट्स होती हैं जो आपको घेरती हैं, मतलब आपको कुछ ऐसी चीज़ें दिखाती हैं जिससे आप उसकी तरफ मुतवज्जो होते हो, अट्रैक्ट होते हैं। ये ज़्यादातर अब सियासी मकासद के लिए इस्तेमाल की जा रहा है, कोई ऐसी वेबसाइट पे ऐसी चीज़ लगा दी जाती है कि जिस जो मिसाल के तौर पे गलत होती है, किसी भी साहब के बारे में एक गलत चीज़ बता दी जाएगी और आप उसको सही करने के लिए वहाँ पे जाओगे और वहाँ पे लिखोगे या बताओगे कि इस तरह एक्चुअली, फिर असल में आप उनको अपनी बात अपनी राय बता रहे हो, उस इलाके की राय क्या है उस सियासी बंदे के बारे में, आपको उस जगह से उससे उनको पता चलता है कि इस इलाके में मेरे कितने वोट्स हैं, मिसाल के तौर पे मैं दे रहा हूँ।
बहुत शुक्रिया जी हैदर जमान साहब, माजरत के साथ वक्त बिल्कुल हमारा खत्म हो चुका है, बहुत शुक्रिया, बहुत मुफीद गुफ्तगू आपने हमारे नाज़रीन के साथ की, शुक्रिया अदा करता हूँ। इंशाल्लाह हम लोग कोशिश करेंगे कि अगले प्रोग्रामों में भी आपको दावत दें, आपका टाइम लें और इसी मौजू पर गुफ्तगू करें। बहुत शुक्रिया जी। تو ناظرین آپ لوگوں نے حضرت زمان کی گفتگو سنی، امید ہے کہ آپ لوگوں کی مفید ثابت ہوئی کہ بہرحال کچھ نکات کی طرف انہوں نے اشارہ کیا، میں بھی تھوڑا سا وقت لوں گا آپ لوگوں کا اور میں بھی کچھ نکات کی طرف اشارہ کروں گا، کیسے یادداشت اپنی بڑھائی جائے، اس کو مضبوط بنایا جائے، اسکول کالج کے زمانے میں اکثر چیزیں یاد کرنی ہوتی ہیں، کچھ نکات کی طرف اشارہ کروں گا جلدی سے اور پھر ہم لوگ لوٹیں گے حسن کی طرف تاکہ حسن گفتگو آگے بڑھا سکیں۔ سب سے پہلے کہا جاتا ہے کہ جب آپ کوئی چیز یاد کرنا چاہتے ہیں، پڑھ رہے ہیں، اس کو آپ نے یاد کرنا ہے تو جگہ ایسی انتخاب کریں جہاں پر سکون ہو، جہاں پر لوگوں کا آنا جانا نہ ہو، شور شرابہ نہ ہو، یہ بہت ضروری ہے۔ سب چائے کے بارے میں کہا جاتا ہے کہ جیسے جیسے انسان کی عمر بڑھتی ہے تو کہتے ہیں کہ جی الزائمر کی طرف انسان جا رہا ہے، یادداشت کمزور ہو رہی ہے، اس کی وجہ یہ ہوتی ہے کہ ہمارے بدن کے اندر کچھ ایسے ٹاکسک مٹیریل ہوتے ہیں جو ہمارے ذہن میں، برین میں جمع ہوتے جاتے ہیں اور جس کی وجہ سے ہمارے جو خلیے ہیں برین کے وہ صحیح کام نہیں کر پاتے اور یادداشت ہماری کمزور ہونا شروع ہو جاتی ہے۔ کہا جاتا ہے کہ سب چائے کا اگر استعمال کریں تو سب چائے ان ٹاکسک مٹیریل کو ہمارے ذہن سے، نیورونز سے نکال دیتی ہے اور صحیح طریقے سے آپ کنسنٹریٹ کر سکتے ہیں، فوکس کر سکتے ہیں اور یاد کر سکتے ہیں۔ اس کے علاوہ کہا جاتا ہے کہ ٹیپ ریکارڈرز وغیرہ کا استعمال کہتے ہیں کہ بہت اچھا ہے، جب بھی آپ لیکچر اسکول کالج میں سن رہے ہیں تو کوشش کریں ایم پی تھری پلیئر کے ذریعے، ریکارڈر کے ذریعے، جو بھی چیز آپ کے پاس ہے ریکارڈ کریں۔ اور کہا جاتا ہے کہ ایک ایسی چیز، آپ اگر کسی چیز کو یاد کرنا چاہتے ہیں، اگر آپ اس کو سن کے یاد کریں گے تو وہ بہت آسانی سے آپ کو یاد ہوگی بنسبت اس کے کہ آپ اگر کوئی لکھی ہوئی چیز اس کو پڑھ رہے ہیں اور اس کو یاد کرنے کی کوشش کریں۔ اس کے علاوہ کہا جاتا ہے کہ جو لوگ سن نہیں سکتے یا ان کے پاس کچھ ایسی چیزیں نہیں ہیں کہ وہ اس کو ریکارڈ کر سکیں اور سن سکیں، تو کہا جاتا ہے کہ ضرور لیکچر کو لکھیں اور لکھنے کی وجہ سے بہت فرق پڑتا ہے یاد کرنے میں۔ اس کے علاوہ کہا جاتا ہے کہ حصے بنائیں، مختلف قسم کے ہائی لائٹر کا استعمال کرنا، رنگوں کا استعمال کرنا، اگر آپ کوئی خاص قسم کی چیز یاد کر رہے ہیں تو اس کو ریڈ کلر سے ہائی لائٹ کر دیں، دوسری چیزوں کو کسی اور رنگ سے ہائی لائٹ کر دیں اور تقسیم کر کے آگے چلیں۔ یہ نہیں ہے کہ کتاب کو شروع سے کھولا اور آخر تک جو ہے وہ آپ چاہتے ہیں کہ یاد ہو جائے، نہیں، کوشش کریں تقسیم کریں کہ بھائی میں یہ چیپٹر آج کروں گا یا اس کا یہ حصہ جو ہے اس کو میں آج کروں گا، باقی کو کل کروں گا یا اس ٹائم کروں گا، بہرحال یہ چیزیں۔ اس کے علاوہ کہا جاتا ہے کہ جب بھی آپ کوئی چیز یاد کریں تو اپنا ایک اسکیڈول بنا لیں کہ آپ نے اس چیز کو ایک ہفتے کے بعد، ایک مہینے کے بعد دوبارہ ریپیٹ کرنا ہے، بہت ضروری ہے۔ اس کے علاوہ کہا جاتا ہے کہ جب آپ ریپیٹ کریں ایک مہینے کے بعد، ایک ہفتے کے بعد جو بھی چیز آپ نے یاد کی ہے، کوشش کریں آنکھیں بند کر کے اس کو لکھنے کی۔ اور آخری چیز جو بہت اہم ہے وہ کہا جاتا ہے کہ اگر آپ یہ سارا کر لیں اور اس کے بعد آخری چیز جو ہے وہ یہ ہے کہ اگر آپ وہ چیز کسی اور کو سمجھاتے ہیں، کسی اور کو وہی چیز جو آپ نے یاد کی ہے وہ کسی کو پڑھاتے ہیں، تو کہتے ہیں کہ یہ بہترین طریقہ ہے کہ وہ چیز آپ کے ذہن میں ہمیشہ رہے۔ اور یہ بھی بتاتے چلوں، کہا جاتا ہے کہ ایک گھنٹہ جب آپ پڑھیں تو 50 منٹ اس میں پڑھیں اور 10 منٹ کا اپنے آپ کو وقفہ دیں، اس میں واک کریں، اس میں پانی پئیں، اس میں چائے پئیں، تاکہ آپ کا دماغ ایک دوبارہ ریفریش ہو جائے۔ چھوٹا سا وقفہ لیں گے یہاں پر، پھر آپ کی خدمت میں حاضر ہوں گے۔ جی ناظرین، آپ کی خدمت میں حاضر ہیں ایک بار پھر اور واپس لوٹیں گے حسن کی طرف تاکہ حسن گفتگو آگے بڑھا سکیں۔ جی حسن،
بہت بہت شکریہ خرم۔ اور ناظرین، آپ کی خدمت میں عرض کرتا چلوں کہ علامہ مجلسی نہ صرف یہ کہ خود بھی ایک بہت ہی عظیم شخصیت کے مالک تھے، ان کے والد بھی، یعنی ایسے ماحول میں وہ پلے کہ اس ماحول سے متاثر ہو کر یقیناً انہوں نے ایسے عظیم کارنامے کیے جو آج تک ایک منبع اور ایک مرجع کے طور پر استعمال کیے جاتے ہیں۔ اس کے بارے میں ہم لوگوں کے ناظرین کو تفصیلات بتائیں۔
جی، قبل اس کے کہ میں ان کے والد کی طرف اشارہ کرتا چلوں، میں علامہ مجلسی کی جو کتاب ہے یہ بہار الانوار، یہ اس کی طرف میں اگر ناظرین کو دیکھ سکیں کہ یہ تقریباً آج کل کے دور میں جو پرنٹنگ وغیرہ کے فیسلٹیز کے لحاظ سے اور جو علماء نے اس کو جو تقسیم کیا ہے، تقریباً یہ 110 والیومس میں اس کو ڈیوائڈ کیے ہیں۔ اور علامہ مجلسی علیہ رحمہ کی یہ بھی تصویر ہے، اگر ناظرین اس کے اوپر اس کو دیکھ سکیں،
اس دور میں جو بنائی گئی تھی
یہ اس شکل کے تھے، علامہ مجلسی کہا جاتا ہے،
ہوں گے
جی۔ تو یہ اور خود کتاب بہار الانوار میں علامہ مجلسی نے خود کہا کہ یہ صرف میں جمع کر رہا ہوں جو بھی چیز مجھے حاصل ہو رہی ہے، لیکن یہ آئندہ آنے والوں کا کام ہے کہ اس میں ڈھونڈیں، اس میں جو چیزیں جو نہیں ہیں یعنی اس کو الگ کریں۔ اور ہم دیکھتے ہیں کہ اللہ کے فضل سے کہ خود بہار الانوار سے خود 130 کتابیں دوسری اور لکھی جاتی ہیں، اور بعض احادیث کو یا بعض جو چیزیں جو غیر ضروریات جیسے روایت کے لحاظ سے ضعیف تھی اس کو ہٹا دی گئی اور مختلف کتابیں اس کے بعد لکھی گئی۔ اس کے علاوہ علامہ مجلسی کا اور ایک کارنامہ بہت ہی عظیم ہے جسے میرات العقل کہا جاتا ہے۔ میرات العقل علامہ کلینی کی، یعنی شیخ کلینی کی کتاب، جو کتاب کافی ہے، اس کے بارے میں اس کا بہت ہی دقیق تجزیہ اور تبصرہ ہے۔
اور پھر اور ایک کتاب علامہ مجلسی کی حیات القلوب ہے، حیات القلوب تو تقریباً بر صغیر کے تقریباً ہر گھر میں پائی جاتی ہے، کیونکہ اس کے اندر خود دعاؤں کے علاوہ خود حضرت آدم سے لے کے ختم مرتبہ تک کی جو تاریخ ہے اس کے اندر علامہ مجلسی نے جو مختلف جو پیغمبروں کے جو حال احوال تھے اس کے بارے میں انہوں نے لکھا ہے. پھر اور ایک کتاب ہے حق الیقین کے نام سے علامہ مجلسی کے، جو اس میں علماء آل محمد کے بارے میں بھی لکھا ہے اور باقاعدہ جو حق کیا چیز ہے اس کو بتایا ہے. کہا جاتا ہے کہ اس کتاب کو پڑھنے کے بعد شہر شیراز اور اس کے اطراف کے علامہ مجلسی کے خود حیات میں یعنی خود دور میں جب وہ زندہ تھے 70,000 آدمی مذہب اہل بیت اختیار کیے، یعنی صرف ایک کتاب پڑھنے سے. تو اس سے پتہ چلتا ہے کہ علامہ مجلسی کے کیا عظیم کارنامے تھے اور کیا تھے. اور ایک کتاب ہے عین الحیات، عین الحیات آداب معاشرت کے بارے میں ہے علامہ مجلسی کی، اور اس میں تقریباً روزمرہ کے آداب، آپ کیسے اٹھنا بیٹھنا، یعنی تو خود پانی پینے کے آداب ہو یا مختلف چیزیں ہوں، خود باقاعدہ کہا جاتا ہے کہ علامہ مجلسی ہر ایک چیز کے بارے میں اشارہ کیے ہیں اور مختلف کتابوں میں بھی. اس کے علاوہ ان کے والد بزرگوار کا ذکر ہو رہا تھا، ان کے والد بزرگوار خود ان کا نام محمد تقی مجلسی تھا، ان کو مجلسی اول کہا گیا ہے، علامہ مجلسی کو مجلسی دوم کہا گیا ہے. اور خود علامہ مجلسی کے خود دادا بھی بہت ہی بڑے عالم و فاضل تھے، آپ خود ایک بہت ہی بڑی شخصیت کے اولاد میں سے تھے، یعنی آپ کا اگر خاندان اگر دیکھا گیا تو اس میں مختلف علماء اور مختلف فضلاء بھی گزرے ہیں، ایسا نہیں ہے کہ صرف اور صرف آپ ہی تھے. اور آپ کے جو کارنامے اور مختلف جو کتابیں وغیرہ ہیں موجود ہیں، اس کے ترجمہ ہو رہا ہے، لوگ پڑھ رہے ہیں اس کی، یعنی اپنی علمی صلاحیت اس کو بڑھا رہے ہیں اس سے. اور مختلف احادیث وغیرہ کا آج کل بھی جبھی بھی یعنی خود ہمارے یہاں ذاکرین ہو یا علماء ہو، جب کبھی تحقیق لکھنا کچھ چاہ رہے ہیں تو ہمیشہ اور ہمیشہ یہ جو بہار الانوار جو انسائیکلوپیڈیا ہے، یعنی اس دور میں جو لکھی گئی، اس کا ریفرنس دیتے ہیں اور اسے استعمال کرتے ہیں.
بہت بہت شکریہ سید شبر علی صاحب، وقت ہم لوگوں کا بالکل ختم ہو گیا ہے. یقیناً جو کوئی خود کو علوم آل محمد سے منسوب کر دے اور خود کو متصل کر دے تو یقیناً وہ بہت بہتر طریقے سے ایک دوسروں کو فائدہ پہنچا سکتا ہے. یقیناً اس کی شخصیت بھی علامہ مجلسی جیسی عظیم شخصیت میں یعنی وہ تبدیل ہو سکتا ہے. ماحول فراہم کرنا چاہیے، سب سے اہم چیز ہوتی ہے کہ ماحول فراہم کیا جائے. ان کے والد کے بارے میں بس میں یہ بتاتا چلوں کہ علامہ محمد تقی مجلسی کے، علامہ مجلسی کے جو والد تھے وہ ملا صدرہ اور شیخ بہائی کے یعنی ڈائریکٹ اور انڈائریکٹ شاگرد،
بلکہ خود علامہ مجلسی کے بارے میں یہ ہے کہ یہ خود ملا صدرہ کے شاگرد تھے اور 25 سال کی عمر میں ان کو اجازت ملی تھی ملا صدرہ سے تاکہ حدیث اور کے بیان کرنے کے لیے. خود علامہ مجلسی نے جو شاگردوں کو جو تربیت کی تقریباً 180 شاگرد تھے، جو وہ خود بعد میں آگے چل کے بہت ہی بڑے ماسٹرز اور بہت ہی بڑے عالم بنتے ہیں.
اور یہ ایک جگہ میں یہ دیکھ رہا تھا کہ یعنی جو صفوی حکومت ایران میں قائم رہی اور کافی پھولی اور پھلی یہاں پر، تو اس میں بہت ہی عظیم کردار تھا انہی مذہبی شخصیات کا،
انہی مذہبی شخصیات کا. اور میں پھر ناظرین کو پھر کہتا چلوں کہ خود آخری جو بادشاہ جو تھا شاہ سلطان حسین، یہ بھی خود علامہ مجلسی کا شاگرد تھا، یہ بھی علامہ مجلسی کے پاس علم حاصل کیا تھا. اور ہم دیکھتے ہیں کہ خود صفوی پادشاہ بھی ان سے متاثر تھا اور اس جیسے شخصیات کا ہمیشہ صفوی حکومت میں ہمیشہ دخل رہا ہے، کیونکہ نہ صرف یہ علم بلکہ یہ شیخ الاسلام بھی تھے شہر اصفہان کے. اس کے علاوہ بھی ہم دیکھتے ہیں کہ دیگر علماء یا ان کے اساتذہ بھی جو گزرے ہیں وہ بھی شیخ الاسلام تھے، ان کا بھی کافی گہرا اثر رہا ہے نہ صرف ایران پہ بلکہ عالم اسلام پر، ان کی کتابیں بھی موجود ہیں.
بہت بہت شکریہ، بہت بہت شکریہ سید شبر علی صاحب. ناظرین آپ لوگوں کو یقیناً گفتگو آج کی پسند آئی ہوگی اور مفید آپ لوگوں کے لیے ثابت ہوئی ہوگی. میں آپ سے گزارش کرتا ہوں کہ آپ لوگ بھی جا کے، انٹرنیٹ بہرحال بہت ہی وسیع ایک ذخیرہ ہے ان چیزوں کا بھی، تو اس کے ذریعے آپ یعنی اپنی معلومات میں اضافہ کر سکتے ہیں. ہم لوگوں کو بھی بتائیں اگر ایسے نکات ہوتے ہیں بعض وقت جو ہم لوگوں کو نہیں معلوم ہوتے. چلتے خرم کے پاس، وقت بالکل ختم ہو گیا ہے میرے خیال میں.
بالکل، بہت شکریہ حسن، ڈاکٹر شبر علی کا بہت بہت شکریہ ادا کرتا ہوں، وہ یہاں تشریف لائے اور ایک اہم ہستی شخصیت کے بارے میں انہوں نے گفتگو کی. اور اس دوسری طرف اسلام آباد اسٹوڈیو سے حیدر زمان صاحب کا بھی شکریہ ادا کرتا ہوں، بہرحال انہوں نے بھی ہمارے پروگرام میں ہمیں ٹائم دیا. کل کے مہمان ہمارے ساتھ ڈاکٹر محمود کریمی صاحب ہوں گے اور ان شاء اللہ ہماری گفتگو، ہمارے جیسے کہ آپ لوگوں کو کہ ہفتے کا نچوڑ نکالتے ہیں، ہفتے کے موضوع کا نچوڑ ہم لوگ نکالتے ہیں اور انٹرنیٹ اور ذاتی زندگی، نجی زندگی کے بارے میں ان کے ساتھ ہماری گفتگو رہے گی. اپنا بہت بہت خیال رکھیے. مجھے خرم گردیزی اور حسن زیدی کو پروگرام صبح زندگی سے اجازت دیجیے. خدا